यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। अत्याधुनिक प्रविधिको प्रयोगबाट मजबूत संरचना निर्माणमा ध्यान दिनुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड़। बाँकेको नरैनापुरमा आगलागीबाट 17 घरगोठ जलेर नष्ट। काठमाडौँ महानगरपालिकाद्वारा प्रजनन उमेरका महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निशुल्क प्रारम्भिक उपचार अभियान शुरू। इजरायलले गाजा क्षेत्रमा गरेको आक्रमणमा परि एक हप्तामा 270 भन्दा बढ़ी बाल बालिकाको मृत्यु। र प्रधानमन्त्री कप पुरूष एक दिवसीय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई 44 रनले पराजित गर्दै नेपाल पुलिस क्लब फाइनलमा।
विदेश गए परी चिन्ता किन गर्ने,
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ लिने,
जहाँ भए पनि पाउनु होस् हामी सँगै,
कल गर्नुस् डेटा चलाउनुस् संसार भरि सजिलै,
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारु गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सत्तारूढ़ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। बैठकमा सरकारका काम कार्यवाहीलाई थप प्रभावकारी बनाउने विषयका साथै समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवा र लोसपा अध्यक्ष महन्त ठाकुर, जसपा नेता राजेन्द्र श्रेष्ठ लगायतका नेताहरू सहभागी हुनुहुन्छ। प्रधानमन्त्री केपी शर्मा ओलीले अत्याधुनिक प्रविधिको प्रयोगबाट टिकाऊ संरचना निर्माणमा ध्यान दिनुपर्ने बताउनु भएको छ। प्रगतिशील इन्जिनियर्स एसोसिएशन नेपाल पिनको 10 महाधिवेशनमा प्रधानमन्त्री ओलीले मजबूत संरचना निर्माणमा इन्जिनियरहरूको ध्यान जानुपर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्री ओलीले मुलुकमा प्रतिपक्षको भूमिका रचनात्मक र सकारात्मक हुनुपर्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले नेपालमा उन्नत र उद्यमशीलता प्रवर्धन गर्ने शिक्षा दिने प्रणालीलाई खुलापनका साथ अवसरको सिर्जना गर्ने वातावरण दिनुपर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले सबैका विचार फरक भए पनि देश बनाउने साझा गन्तव्य एउटै हुनुपर्नेमा जोड़ दिनुभएको छ। नेपाली कंग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको 15 स्मृति दिवसको अवसरमा कंग्रेस नेत्री सुजाता कोइरालाद्वारा लिखित म र मेरो सानो बुबा आत्मकथाको लोकार्पण समारोहमा आज प्रधानमन्त्री ओलीले कुनै एक व्यक्तिलाई संस्था मानेर हिँड्ने प्रवृत्ति सामन्ती सोच भएको बताउनुभयो। प्रधानमन्त्री ओलीले देश र जनताको हितमा सबैले इमानदारीका साथ काम गर्नुपर्नेमा जोड़ समेत दिनुभयो। समारोहमा नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले तत्कालीन राजा ज्ञानेन्द्र शाहको निरंकुश शासनका विरूद्ध आफू र गिरिजा प्रसाद कोइराला सँगसँगै लड़ेको उल्लेख गर्नुभयो। कंग्रेस नेता डाक्टर शेखर कोइरालाले माओवादीको जनयुद्धपछि देशलाई शान्ति प्रक्रियामा ल्याउनका लागि पूर्व प्रधानमन्त्री गिरिजा प्रसादले पुर्याउनु भएको योगदानको चर्चा गर्नुहुँदै वर्तमान सरकारले देशको सुशासनको निम्ति काम गर्नुपर्ने बताउनुभयो। नेत्री सुजाता कोइरालाले आत्मकथामा आफ्नो पारिवारिक र मुलुकको राजनीतिका धेरै विषय समेटिएको जानकारी दिनुभयो। सरकारले सुशासन कायम गर्ने उद्देश्यले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको स्पष्ट पारेको छ। मन्त्री परिषदको हिजोको बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले घिसिङको बर्खास्ती सुशासनसँग जोड़िएको विषय भएको र सरकारको काम कार्यवाहीलाई थप प्रभावकारी बनाउने उद्देश्यले नै यो निर्णय भएको बताउनुभयो। संचारकर्मीको एक जिज्ञासाको जवाफमा मन्त्री गुरूङले राजनीतिक नाफा नोक्सानका आधारमा नभई सरकारले आवश्यकता र औचित्यका आधारमा निर्णय लिने उल्लेख गर्नुहुँदै निर्णय विरूद्ध भइरहेका विरोध प्रदर्शनलाई समेत स्वाभाविक रूपमा लिएको बताउनुभयो।
त्यो निर्णयले सुशासन प्रवर्तन हुन्छ, हाम्रो कामहरू राम्रो हुन्छ भनेर उसले आफ्नो कार्य सम्पादन जे अधिकार प्राप्त गरेको छ त्यही अधिकार प्रयोग गरेर काम गरे हो। यो हामी व्यापारी हेरौँ नि, नपरको सानो हेरेर गर्ने होइन। जे चिज आजको आवश्यकता हो त्यही गरे हो। सरकारले गरेको निर्णयमा असहमति जनाउने पनि अधिकार छ, समर्थन गर्ने पनि अधिकार छ। असहमति भयो भने मान्छेले चाहिँ वक्तव्य दिन सक्छ, मान्छेले चाहिँ लुस्ने काम सक्छ, गर्न सकिहाल्छ। त्यसलाई हामीले अन्य ठाउँमा नै पनि छैनौँ होइन। परिस्थिति चाहिँ आफै सम्हालेर जान्छ।
संचार मन्त्री गुरूङले सरकारका निर्णयमा सहमति वा असहमति जनाउने सबैको अधिकार भएको बताउनुभयो। पत्रकार सम्मेलनमा संचार मन्त्री गुरूङले दिनुभएको जानकारी अनुसार हिजोको मन्त्री परिषद बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने र रिक्त हुने पदमा ललितपुरका हितेन्द्र देव साकेलाई नियुक्त गर्ने निर्णय गरेको छ। यस्तै बैठकले यही चैत्र 19 गतेदेखि 23 गतेसम्म थाइल्याण्डमा हुने बिमस्टेकको 6ठौं शिखर सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सहभागी हुने प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गर्ने, नेपाल सरकार र थाइल्याण्ड सरकार बीच हस्ताक्षर हुने पर्यटन क्षेत्रको समझदारी पत्र स्वीकृत गर्ने, उच्च अदालत जनकपुरबाट हेर्दै आएको वाणिज्य सम्बन्धी मुद्दा हेर्ने अधिकार उच्च अदालत जनकपुर राजविराज इजलासमा सार्ने निर्णय गरेको छ। यसै गरी बैठकले पर्यटन सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने, विद्युतीय कारोबार पहिलो संशोधन नियमावली 2081 स्वीकृत गर्ने, सामुद्रिक यातायात सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति दिने लगायतका निर्णयहरू गरेको सरकारका प्रवक्ता एवं संचार मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिनुभयो। कैलालीको गेटामा स्थापना हुन लागेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान विश्वविद्यालयमा चिकित्सा शिक्षा अध्ययनमा सर्वोत्कृष्ट हुने विद्यार्थीलाई सोही विश्वविद्यालयमा प्राध्यापक गराउनु पर्नेमा प्रतिनिधि सभाका सांसदहरूले जोड़ दिनुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा दफावार छलफलमा सांसदहरूले गोल्ड मेडलिस्ट विद्यार्थीलाई विश्वविद्यालयमा अवसर दिने प्रावधान समेट्दा उत्कृष्ट र सक्षम प्रतिभा विदेश पलायन नहुने बताउनुभयो। छलफलमा सांसदहरू छविलाल विश्वकर्मा, देवेन्द्र पौडेल, चन्द्र भण्डारी, रेखा शर्मा, तोशीमा कार्की, कालुराम राई र दीपा शर्मा लगायतले विश्वविद्यालयको प्राध्यापक र कर्मचारी नियुक्तिका लागि एउटै समिति रहनुपर्ने प्रस्ताव गर्नुभयो। बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विश्वविद्यालय आफैले पनि नियमावली बनाएर विधेयक कार्यान्वयनमा लैजान सक्ने बताउनुभयो। मानिसको मांसपेशी कमजोर बनाउने जटिल रोग मस्कुलर डिस्ट्रोफीको पहिचान, उपचार, रोकथाम एवं पुनस्थापनाका लागि दीर्घकालीन नीति तथा कार्ययोजना तयार पार्न वरिष्ठ कन्सल्टेन्ट तथा न्यूरोलोजिस्ट प्राध्यापक डाक्टर जगदीश प्रसाद अग्रवालको संयोजकत्वमा सुझाव समिति गठन गरिएको छ। मांसपेशी कमजोर बनाउँदै हिडुल गर्न समस्या पार्ने अनुवंशिक रोगका बिरामी बढ़ेकाले रोगको पहिचान तथा रोकथामका लागि समिति गठन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। रोकथाम तथा बिरामी र परिवारलाई पुनस्थापना आवश्यक पर्ने भएकाले यसका लागि आवश्यक नीति तथा कार्यक्रम तयार पार्न समितिलाई जिम्मेवारी प्रदान गरिएको प्रवक्ता डाक्टर प्रकाश बुढातोकीले जानकारी दिनुभयो। मध्य प्रदेशका जिल्लाहरूमा सबैभन्दा बढ़ी संख्यामा क्षयरोग संक्रमितहरू रहेका छन्। जनकपुरधाम उपमहानगरपालिकाले क्षयरोग मुक्त पालिका घोषणा गर्ने अभियान अन्तर्गत बिरामीहरू पत्ता लगाउने र बिरामीहरूलाई उपचारको पहुँचमा ल्याउने काम थालेको छ। जनकपुरबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
क्षयरोगको दृष्टिकोणले उच्च जोखिम रहेको मध्य प्रदेशका जिल्लाहरूमा नेपालमा नै सबैभन्दा बढ़ी क्षयरोगी रहेका छन्। मध्य प्रदेशका जिल्लाहरूमा 10,143 जना नयाँ क्षयरोगी फेला परेका छन्। क्षयरोगको खोज तलास जारी नै रहेका छन्। जनकपुरधाम उपमहानगरपालिकाले क्षयरोग मुक्त पालिका बनाउने अभियान अगाडि बढ़ाएको छ। क्षयरोगको अभियानमा जाँचका लागि आउनुभएका जनकपुरधाम वडा नम्बर 12 रामपुरका सेवाग्राहीहरू
सुनिल कुमार हो, जनकपुर 12 नम्बर वार्ड उपमहानगरपालिका जनकपुर। हामीहरू त उत्साहित रूपमा लिइरहेको छ, हामीहरूलाई फ्री सेवा दिइरहेको छ, सबैलाई चेक गर्छ फ्रीमा।
शैलो देवी छाती एक्सरे
गर्नु। जनकपुरधाम उपमहानगरपालिकालाई क्षयरोग मुक्त पालिका बनाउने अभियान अन्तर्गत छातीको एक्सरे गर्ने र शंका लागेको खण्डमा खकार संकलन गरेर ल्याबमा पठाउने काम भइरहेको छ। जनकपुरधाम उपमहानगरपालिकाका क्षयरोग कोर्डिनेटर लक्ष्मी शाह,
क्षयरोग मुक्त अभियान भनेर चलाएको छ, त्यसमा चाहिँ अब यो वर्षदेखि कार्यक्रमहरू अगाडि चाहिँ नगर समिति बनिसकेका छ होइन, लुकेको केसहरू फाइन्ड गर्नको लागि। अहिलेसम्म चाहिँ तपाईँको प्यासिभ केस फाइन्डिङ मात्र भइरहेको थियो, बिरामी आएपछि मात्र चेक जाँच हुन्थ्यो होइन, अहिले चाहिँ तपाईँको हामी नै आफै पनि समुदायमा गएर यस्तो क्याम्प गर्दाखेरि लुकेको बिरामीहरू चाहिँ धेरै थाहा हुन्छ।
मध्य प्रदेशमा पनि सबैभन्दा बढी क्षयरोगी धनुषा तथा बारा जिल्लामा रहेका छन्। मध्य प्रदेशका स्वास्थ्य निर्देशनालयका क्षय कुष्ठ सम्पर्क अधिकृत राजवीर यादव,
वार्षिक नै 14,229 केस पत्ता लगाउनु पर्ने, तर अहिलेसम्म चाहिँ मध्य प्रदेशले 10,143 केस प्रति वर्ष पत्ता लगाइरहेछ। जति रोग हामी भेट्छौ खोज्छौ त्यसमध्ये 93% निको पनि पार्न सक्छ, श्वास प्रश्वासको कारणबाट एक व्यक्तिमा अर्को व्यक्तिमा लाग्छ।
क्षयरोगको आशंका लागेमा नजिकको स्वास्थ्य संस्थामा परीक्षण गराएको खण्डमा चिकित्सकको सल्लाह अनुसार नियमित औषधि खाएको खण्डमा रोगबाट निको हुने पक्का रहेको छ। अजय कुमार झा, सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, जनकपुर धाम।
प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले न्याय प्रणालीको सुधारका लागि प्रविधिको प्रयोग अत्यावश्यक रहेको बताउनु भएको छ। न्याय प्रणालीलाई थप सहज र सरल बनाउन अनलाइन प्रणालीको आज शुभारम्भ गर्दै प्रधान न्यायाधीश राउतले न्याय प्रणालीमा अनियमितता, विकृति, विसंगति हटाउन डिजिटाइजेशन रूपान्तरण अपरिहार्य भएको बताउनुभयो। सर्वोच्च अदालतबाट सातै प्रदेशका मुख्य न्यायाधिवक्ताको कार्यालयहरूलाई दिइने पेशीको सूचना पठाउने तथा जिल्ला अदालतहरूले विशेष प्रकृतिको निवेदन उपर कार्यवाहीमा प्रयोग गर्ने अनलाइन प्रणालीको शुभारम्भ गरिएको हो। अनलाइन प्रणालीमा नयाँ नयाँ सेवा थप हुँदै आएकोमा सर्वोच्च अदालतले हालै तयार पारेको अनलाइन प्रणाली शुरू गरेको हो। काठमाडौँ महानगरपालिकाले आजबाट प्रजनन उमेरका महिलाको स्तन र पाठेघरको मुखको क्यान्सर निशुल्क परीक्षण र प्रारम्भिक उपचार अभियान शुरू गरेको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल संघको सहकार्यमा 2082 वैशाख 12 गतेसम्म सञ्चालन हुने गरी एक महिने अभियान शुरू गरिएको हो। गत वर्ष परीक्षण छूट भएका 30 वर्षदेखि 60 वर्ष उमेर समूहका महिला र परीक्षण गर्दा नतिजा पोजिटिभ देखिएका महिलालाई थप लक्षित वर्गमा राखिएको महानगरको कार्यक्रमका सम्पर्क व्यक्ति चन्द्रा भट्टले जानकारी दिनुभयो। परीक्षण गराउन महानगर शहरी स्वास्थ्य प्रवर्धन केन्द्रमा सम्पर्क गरेर विवरण टिपाउनु पर्ने र केन्द्रबाट दिएको रेफरल स्लिप लिएर परीक्षण गराउन सकिने उहाँले बताउनुभयो। अभियान सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र महानगर उपप्रमुख सुनिता डंगोलको उपस्थितिमा दुवै पक्षबीच आज नागरिकको निशुल्क परीक्षण सम्बन्धी सम्झौता भएको छ। वीर अस्पतालका निर्देशक डाक्टर दिलीप शर्माले सबै नागरिकका लागि निशुल्क सुविधा उपलब्ध गराउन काठमाडौँ महानगरले आर्थिक सहयोग र वीर अस्पतालले अंकोलोजी वार्ड मार्फत जनशक्ति व्यवस्थापन गर्ने बताउनुभयो। बाँकेको नरैनापुरमा भएको आगलागीमा एक दर्जन भन्दा धेरै घरगोठ जलेर नष्ट भएका छन्। नरैनापुर गाउँपालिका 4 जयराम पुरवामा आज दिउँसो 3 बजेबाट शुरू भएको आगलागीबाट 17 भन्दा धेरै घरगोठ जलेर नष्ट भएको सशस्त्र प्रहरी नायब उपरीक्षक गजेन्द्र चन्दले जानकारी दिनुभयो। दिउँसो जुमाई खाँको घरबाट लागेको आगो नेपालगंज उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले नियन्त्रणमा लिएका थिए। खरले छाएका र एक आपसमा जोड़िएका घरगोठ तथा तीव्र हावाहुरीले आगो नियन्त्रणमा लिन निकै मुस्किल परेको सशस्त्र प्रहरी उपरीक्षक चन्दले बताउनुभयो। नरैनापुर गाउँपालिका अध्यक्ष सैयद इस्तिहाक अहमद शाह सहितको टोलीले आगलागी भएको स्थलमा पुगेर पीड़ितलाई राहत दिने प्रतिबद्धता जनाउनु भएको छ। विभिन्न निकायसंघको समन्वयमा आज रातीको लागि पाल र खानाको व्यवस्था गर्ने काम भइरहेको र जिल्ला विपद व्यवस्थापन समितिलाई थप राहतको व्यवस्था गर्न माग गरिएको अध्यक्ष शाहले बताउनुभयो। चैत्र वैशाखमा वन जंगलमा डढेलोको उच्च जोखिम हुने भएकाले सशस्त्र प्रहरीले विशेष सतर्कता अपनाएको छ। बाँकेको नरैनापुर गाउँपालिका 6 स्थित राम जानकी सामुदायिक वनमा लागेको डढेलो सशस्त्र प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा नियन्त्रणमा आएको छ। कटकुया बीओपीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले स्थानीयवासी संघको सहकार्यमा मध्यराति डडेलो नियन्त्रणमा लिएको हो। वडाध्यक्ष प्रेम मौर्यका अनुसार डडेलो नियन्त्रणका लागि प्रहरी नायब परीक्षक गजेन्द्र चन्दको नेतृत्वमा 30 जना प्रहरी परिचालन गरिएको थियो। बाँकेमा 43,000 हेक्टर जमीनमा सिंचाई सुविधा पुर्याउने उद्देश्यका साथ अघि बढ़ेको राष्ट्रिय गौरवको सिक्टा सिंचाई आयोजनाको 41% काम पूरा भएको छ। आर्थिक वर्ष 2062-63 देखि सिक्टा सिंचाई आयोजनाको काम शुरू भएको थियो। गुरू योजना अनुसार नै अहिले सिक्टा सिंचाई आयोजनाले काम गरिरहेको आयोजना निर्देशक राजु आचार्यले बताउनुभयो। उपल्लो मुस्ताङका 3 स्थानमा क्यामेरा ट्यापिङका माध्यमबाट हिउँचितुवाको अनुगमन शुरू भएको छ। हिउँचितुवाले वर्षेनी दुःख दिइरहेको गुनासो आइरहेकाले चितुवाको संरक्षण गर्दै स्थानीयको पशुधनको क्षति हुने क्रमलाई न्यूनीकरण गर्न आवश्यक व्यवस्थापन गर्ने गरी क्यामेरा ट्यापिङ गरी अनुगमन गरेको हो। उपल्लो मुस्ताङका वारागुङ मुक्ति क्षेत्र 3 समर आसपासका क्षेत्रमा 12 लोबानथाङको थुर्लुङ फाँट माथिको डाँडा आसपास क्षेत्रमा 2 र लोबानथाङ बजार माथिको क्षेत्रमा 1 क्यामेरा अनुगमनका निम्ति जडान गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालयका प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो। मुगुमा ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता पाउन नसकेको गुनासो गरेका छन्। स्थानीयका अनुसार बैंकमा भत्ता लिन जाँदा राष्ट्रिय परिचय पत्र आवश्यक पर्ने भनेपछि भत्ता लिन समस्या भएको हो। परिचय पत्र बनाउन 2-3 दिन हिँडेर जिल्ला सदरमुकाम गमगढ़ी पुग्नुपर्ने बाध्यता रहेको छ। यसले गर्दा धेरै ज्येष्ठ नागरिकले भत्ता पाउन सकेका छैनन्। सम्बन्धित निकायले समस्या समाधानका लागि पहल गर्नुपर्ने मुगुका 77-वर्षीय पूर्णचन्द्र उपाध्यायले बताउनुभयो। काठमाडौँको कालीमाटी तरकारी बजारमा आएका तरकारीमा खान नहुने विषादीको मात्रा भेटिएको छ। तरकारीको नमूना परीक्षण गर्दा खान नहुने विषादीको मात्रा अधिक देखिएको हो। हिजो विभिन्न ठाउँबाट आएका 14 प्रकारका तरकारीको नमूना परीक्षण गरेकोमा भक्तपुरबाट आएको ब्रोकाउलीमा विषादीको दर 88.670% रहेको पाइएको कालीमाटी फलफूल तथा तरकारी बजार समितिले जनाएको छ। यस्तै अघिल्लो सोमबार पनि भक्तपुरबाट आएको ब्रोकाउलीमा खान नहुने मात्रामा विषादी प्रयोग भेटिएको समितिले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इजरायलले गाजा क्षेत्रमा गरेको आक्रमणमा परि 1 हप्तामा 270 भन्दा बढ़ी बाल बालिकाको मृत्यु भएको छ। इजरायलले 8 दिनदेखि गाजा क्षेत्रमा व्यापक बमबारी जारी राखेको छ। हवाई आक्रमणमा परि आज कम्तीमा 23 जनाको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। बाल बालिकाको हितमा काम गर्ने संस्था सेभ द चिल्ड्रेनले यतिको संख्यामा हरेक दिन बाल बालिकाको ज्यान गुमाउनुलाई भयावहको संज्ञा दिएको छ। सन् 2023 अक्टोबर 7 हमासले इजरायल सीमामा आक्रमण गरी करिब 1,200 जनाको ज्यान लिएपछि शुरू भएको इजरायल हमास युद्धका क्रममा हालसम्म 61,700 भन्दा बढ़ी प्यालेस्टिनीले ज्यान गुमाइसकेका र 1,13,000 भन्दा बढ़ी मानिस घाइते भएका छन्। यसैबीच इजरायलका रक्षा मन्त्री कार्ट्स वार्नले हमासले नियन्त्रणमा लिएका व्यक्तिहरूलाई चाँडो भन्दा चाँडो रिहा नगरे हमासले गम्भीर मूल्य चुकाउनु पर्ने चेतावनी दिनुभएको छ। विश्वमा सबैभन्दा लामो समयसम्म मृत्युदण्डको सजाय भोगेका एक जापानी पुरूषलाई $14,00,000 क्षतिपूर्ति प्रदान गरिएको छ। उनलाई हत्याको गलत आरोपमा दोषी ठहराइएको थियो। यो भुक्तानीले इयाओ हाकामादाले 4 दशक भन्दा बढ़ी समयसम्म थुनामा बिताएका दिनहरूका लागि प्रतिदिन $12,500 $83 दरले क्षतिपूर्ति प्रदान गरिएको छ। यसको अधिकांश समय मृत्युदण्डमा रहँदा हरेक दिन उहाँको अन्तिम दिन हुन सक्ने डर थियो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपालमा उत्पादित प्लाइवुड निर्यातलाई भारतले पानी ट्याङ्की नाकामा रोकेको छ। प्लाइवुड बोकेका 34 ट्रकलाई भारत स्थित पानी ट्याङ्की स्थल भन्सार कार्यालय रानीगंजले रोकेको मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेम प्रसाईले बताउनुभयो। ती ट्रकहरू 2 साता अघि काँकडभित्ता नाकाबाट भारत गएका थिए। भारतीय भन्सार कार्यालयले ब्यूरो अफ इण्डियन सर्टिफिकेट बीआईएस नभएको भनी नेपाली सामानलाई रोकेको प्रसाईले जानकारी दिनुभयो। भारतले आयात हुने सामानमा बीआईएस प्रमाणित हुनुपर्ने नयाँ नियम लगाएपछि नेपालबाट प्लाइवुड सिमेन्ट लगायतका उत्पादनहरू को निर्यात अवरुद्ध हुँदै आएको छ। आईएमई ग्रुप र आईएक्सआई कर्पले संयुक्त रूपमा काठमाडौँमा टेक्निकल स्कूल सञ्चालनमा ल्याएका छन्। रोजगार बजारमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्य सहित स्कूल सञ्चालन गरिएको हो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले काठमाडौँको धुम्बाराईमा मंगलबार आयोजित कार्यक्रमका बीच टेक्निकल स्कूलको शुभारम्भ गर्नुभयो। कार्यक्रममा मन्त्री भण्डारीले सिप रोजगारी उद्यमशीलता र पुँजीको संयोजनले मात्र बेरोजगारी तथा गरिबीको समस्या समाधान गर्न सकिने भएकोले सरकारले निजी क्षेत्रसँगको साझेदारीलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले स्कूल सञ्चालनसँगै अब आईएमई ग्रुप प्राविधिक जनशक्ति उत्पादनका क्षेत्रमा अघि बढेको उल्लेख गर्नुभयो। काठमाडौँ टेक्निकल स्कूलका अध्यक्ष मनोज पौडेलले आगामी 10 वर्षमा 1,00,000 भन्दा बढी दक्ष जनशक्ति उत्पादन गर्ने सरकारको लक्ष्यमा स्कूलले सहयोग गर्ने बताउनुभयो। बन्द भएको 3 महिनापछि भोजपुर टक्सार स्थित विमानस्थलमा उडान शुरू भएको छ। गत पुसबाट बन्द विमानस्थलमा नेपाल वायु सेवा निगमको जहाजले मंगलबारदेखि उडान शुरू गरेको नेपाल वायु सेवा निगम भोजपुरका स्टेशन प्रमुख प्रकाश खड्काले जानकारी दिनुभयो। नेपालमा उत्पादित हाइब्रिड मकैको बिउ बजारमा नपाउँदा विदेशी बिउको प्रयोग गर्न बाध्य भएको किसानहरूले गुनासो गर्नु भएको छ। राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रम रामपुर चितौंले आयोजना गरेको हाइब्रिड मकै बिउ उत्पादन तथा खेती प्रविधि सम्बन्धी आवासीय कृषक तालिमको समापन कार्यक्रममा किसानहरूले स्वदेशी हाइब्रिड बिउ पाउन समस्या हुने गरेको बताउनु भएको हो। दैलेखबाट तालिममा सहभागी खगेश्वरी बुढा नेपालीले हाइब्रिड बिउ बजारमा नपाउँदा किसानहरूलाई समस्या भएको बताउनुभयो। नवलप्रासीका किसान कुष्मखर काफ्लेले किसानलाई व्यावसायिक बनाउन अर्ग्यानिक उत्पादनमा जोड़ दिन आवश्यक भएको बताउनुभयो। राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रमका संयोजक तीर्थराज सिग्देलले नेपालमा 10 जातका हाइब्रिड मकैका बिउ सिफारिश गरिएकोमा किसानको रुचि रामपुर हाइब्रिडमा मात्रै बढ़ी हुँदा आवश्यकता अनुसार उत्पादन गर्न नसकिएको उल्लेख गर्नुभयो।
अब खेल समाचार अजय बमबाट।
नेपाली युवा क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा दिल्ली यू 19 टोली विरूद्ध 5 विकेटको सहजित दर्ता गरेको छ। जिससँगै नेपालले 3 खेलको श्रृंखला 1-0 अग्रता लिएको छ। दोस्रो खेल बिहिबार हुनेछ। वीरगंजको नारायणी क्रिकेट मैदानमा मंगलबार दिल्लीले प्रस्तुत गरेको 96 रनको लक्ष्य नेपालले 31 ओभरमा 5 विकेट गुमाउँदै पूरा गर्यो। त्यसअघि टस जितेर ब्याटिङ रोजेको दिल्लीले 83.2 ओभरमा सबै विकेट गुमाउँदै 95 रनको एफल तयार पारेको थियो। विभागीय टोली नेपाल पुलिस क्लबले एक खेल अगावै प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एक दिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको छ। साबिक विजेता पुलिस 7 पटक फाइनलमा पुगेको हो। मंगलबार टाङको देवखुरी क्रिकेट मैदानमा पुलिसले कर्णाली प्रदेश विरूद्ध 44 रनको जित दर्ता गर्यो। जितसँगै 8 खेलमा 16 अङ्क जोडेको पुलिस शीर्ष स्थानमा छ। अन्तिम खेलमा हार बिहोरे पनि पुलिसलाई कुनै असर पर्ने छैन। पराजित कर्णाली भने 9 खेलबाट 8 अङ्कका साथ 5 औं स्थानमा छ। पुलिसले प्रस्तुत गरेको 148 रनको लक्ष्य पछ्याएको कर्णाली 24 ओभरमा 103 रनमै समेटियो। पुलिसका लागि ललित नारायण राजवंशीले सर्वाधिक 6 विकेट लिँदै 100 विकेट पूरा गर्ने पहिलो बोलरको कृतिमानी बनाए। अर्को खेलमा मध्य प्रदेशले सुदूरपश्चिम प्रदेश विरूद्ध 44 रनको जित दर्ता गरेको छ। जितसँगै 8 खेलमा 6 अङ्क जोडेको मधेस 7 औं स्थानमा उक्लिएको छ। पराजित सुदूरपश्चिमले 9 खेलबाट 6 अङ्कका साथ 8 औं स्थानमा रहेर प्रतियोगिताको अन्त्य गरेको छ। भैरवाको स्ट्राटेक ओभरमा मधेसले प्रस्तुत गरेको 103 रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम 29 ओभरमा 58 रनमै समेटियो।
अब मौसम। आगामी 24 घण्टामा कोशी गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भूभागका 1-2 स्थानमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षाको साथै उच्च पहाड़ी तथा हिमाली भागका 1-2 स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 29.1 डिग्री सेल्सियस, न्यूनतम 12.2 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 25.6 डिग्री सेल्सियस, न्यूनतम 11 डिग्री सेल्सियस। पोखराको 27.5 डिग्री सेल्सियस, न्यूनतम 15 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 29.5 डिग्री सेल्सियस, न्यूनतम 11.9 डिग्री सेल्सियस। दिपालको अधिकतम 32 डिग्री सेल्सियस, न्यूनतम 13.3 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। अत्याधुनिक प्रविधिको प्रयोगबाट मजबूत संरचना निर्माणमा ध्यान दिनुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड़। बाँकेको नरेनापुरमा आगलागीबाट 17 घरगोठ जलेर नष्ट। काठमाडौँ महानगरपालिकाद्वारा प्रजनन उमेरका महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निशुल्क प्रारम्भिक उपचार अभियान शुरू। इजरायलले गाजा क्षेत्रमा गरेको आक्रमणमा परि एक हप्तामा 270 भन्दा बढ़ी बाल बालिकाको मृत्यु र प्रधानमन्त्रीको पुरूष एक दिवसीय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई 44 रनले पराजित गर्दै नेपाल पुलिस क्लब फाइनलमा। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।